This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर हामी तपाईँहरूको साथमा उपस्थित भइसकेका छौँ। हजुर, कार्यक्रम भोइस अफ साङ्ग्रिला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ। र योभन्दा अगाडि 1 घण्टा तपाईँहरूले युवा संसार सुनिसक्नुभयो र उहाँ युवा संसारका प्रस्तुता इन्द्र अधिकारीलाई धेरै धेरै धन्यवाद। र अबको अर्को 1 घण्टा हामी तपाईँहरूको साथमा रहनेछौँ र रहने को को त भन्दाखेरि म सञ्जय
र म नवीन।
हजुर श्रोताहरू, तपाईँहरूलाई थाहै छ हामी विगत 3-4 वर्षदेखि तपाईँहरूलाई नेपाली गीत संगीतका साथमा एकदमै यो विशुद्ध मनोरञ्जनका साथमा सूचनामूलक कार्यक्रम यानि कि भोइस अफ साङ्ग्रिला यो प्रस्तुत गर्दै आइरहेका छौँ। हरेक आइतबार हप्ताको एकचोटि आउने गर्दछ 6:30 बजेदेखि 7:30 बजेसम्म 1 घण्टाका लागि। र आज सोही अनुरूप आज पनि हामी तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौँ र हाम्रो आवाज तपाईँहरूको रेडियो सेटसम्म पुर्याउने माध्यम बनेको छ रेडियो एडलेड 101.5 FM। हजुर, तपाईँहरू हामीलाई डिजिटलमा पनि सुन्न सक्नुहुन्छ, त्यसै गरी तपाईँले हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ। अनलाइन यदि तपाईँले लगन गर्नुभयो www.radio.adelaide.edu.au लगन गर्नुभयो भने तपाईँले हामीलाई अनलाइन संसारभरि नै सुन्न सक्नुहुन्छ। मात्र रेडियो एडलेड भोइस अफ साङ्ग्रिला मात्र नभएर रेडियो एडलेडका सम्पूर्ण कार्यक्रमहरू तपाईँहरू यस वेबसाइट मार्फत सुन्न सक्नुहुन्छ।
अवश्य पनि एक हप्ताको लामो पर्खाइपछि यहाँको साथमा आएका छौँ र साथमा मिठा मिठा सङ्गीत साथै सूचनाहरू लिएर आएका छौँ र यहाँलाई भरपूर मनोरञ्जन दिने हामीले प्रयत्न गर्नेछौँ। र भोइस अफ साङ्ग्रिला हरेक आइतबार 36:00 देखि 7:30 यहाँले सुन्न सक्नुहुन्छ र केही पनि फिडब्याक दिन चाहनुहुन्छ भने हामीलाई हाम्रो फेसबुक पेज www.facebook.com/साङ्ग्रिलाको आवाजहरूमा गएर पोस्ट गर्न सक्नुहुन्छ। साथै यदि तपाईँसँग लेख रचनाहरू पनि छ भने हामीले पोस्ट गर्न सक्नुहुन्छ, यहाँको लेख रचनालाई चाहिँ हामीले वाचन गर्नेछौँ।
बिल्कुलै श्रोताहरू, तपाईँहरूलाई हामीले मिठा मिठा गीत सङ्गीत सुनाउने नै छौँ र त्यसै गरी आज नेपालमा भएका घटनाक्रम र नेपाल बाहिर भएका घटनाहरू जुन चाहिँ सान्दर्भिक र रोचक हुन्छन् ती कुराहरू हामीले तपाईँहरूका लागि आज खुराकको रूपमा ल्याएर आएका छौँ। र हामीसँग यो आगामी हप्ता एडलेडमा हुन गइरहेको एउटा साङ्गीतिक कार्यक्रम छ, त्यसको बारेमा पनि हामी कुराकानी गर्नेछौँ। र यो साङ्गीतिक कार्यक्रम अर्को हप्ता हुन गइरहेको साङ्गीतिक कार्यक्रमको बारेमा जानकारीका साथमा त्यो कार्यक्रममा आउने कलाकारले गाउनुभएका गीतहरू आज हामी कार्यक्रमको विशेष रूपमा तपाईँहरूलाई मनोरञ्जन दिने का क्रममा ती गीतहरू हामी आज प्रस्तुत गर्नेछौँ। र अब भने यो कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ एकदमै रमाइलो गीत। वास्तवमा भनियो भने यो गीत चाहिँ नेपालको राष्ट्रिय गान नै जस्तो भइसकेको छ, तपाईँहरूले आकलन गरिसक्नुभयो होला। नवीन, कुन गीत होला?
रातो र चन्द्र सूर्य
होइन, रातो र
चन्द्र मेरो नेपाली हो।
बिल्कुलै 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 1974 AD का एड्रिन प्रधानले गाउनु भएको यो गीत यो मन त मेरो नेपाली हो, जसो गर जे भन जतासुकै लैजाऊ मलाई, तर यो मन त मेरो नेपाली हो। बिल्कुलै यो रमाइलो गीत अहिले कार्यक्रमको सुरुमा राख्दैछौँ हामी तपाईँहरूका लागि र त्यसपछि यस्तै रमाइलो गीतहरू र अरू रोचक जानकारीहरूका साथमा फेरि उपस्थित हुनेछौँ। र अहिलेलाई भने सुनौ यो गीत, यो मन त मेरो नेपाली हो फिचरिङ कुटुम्ब।
Yo, listen up. No matter where we are, it's our style. This is Nepal.
जस्तो गर जिए भन जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो।
जस्तो गर जिए भन जता सुकै लैजाऊ मलाई, यो मन त मेरो ने
नेपाली हूँ मलाई गर्व छ हाम्रो पुर्खाले कति व्यथाहरु सहेर कति व्यथाहरु सहेर इतिहासमा कथा त लेखेकै छ
भरिएको प्रफुल्लित मुद्रामा खुसी नै खुसीहरु मात्रै बाँड्दैछु म नछाड्दैछु म राख्दैछु म मनको धारणा र पुरा कति हुन्छ आमाहरूको कामना अनुहारमा लाग्छ काम र आनन्द आउँछ नि जस्तै सोच्दै बाँच्न मन लाग्छ अझै सूर्य खोज्दै रोज्दै यो जीवन चाहा स्वाभिमानी किसानले धान रोप्छ ढुङ्गाको भगवान ढोक्छ पाउने यहाँ सबै थोक्छ प्लाबित गरेर आगो र खरानी पक्छ आने खाटमा छुन्छ मुटु हराउँछ डर छुटिन्छ साढे सातका जितेर पनि न माथिने नहारेर थियो यो आफै चार चार र छत्तिस वर्ण छ एकअर्कालाई सबले साथ दिएको
मन त मेरो नेपाली हो जे गर जसो गर जतासुकै लैजाऊ अवश्य पनि हामी नेपालबाट टाढा छ अस्ट्रेलियाको भूमिमा छौ तर पनि हाम्रो यो मन नेपाली हो नेपालीपन नेपाली मन यसैलाई झल्काउने गर्दै कार्यक्रम भोइस अफ साङ्ग्रिला चाहिँ सुरु भएको हो र अनवरत रूपमा चलिरहेको छ होइन त सञ्जयजी
बिल्कुलै बिल्कुलै कार्यक्रम भोइस अफ साङ्ग्रिलामा हामीले आजको पहिलो गीत छौ गात स्वरूप तपाईँहरूलाई यो एडिन प्रधान 1974 ब्यान्डका एडिन प्रधानले गाउनुभएको, एडिन प्रधानलाई यसमा साथ दिनुभएको थियो कुटुम्ब, र त्यसै गरी सुबानी मुक्तान, र त्यसै गरी नेपालका डी 69 ऱ्यापरहरूले पनि यसमा साथ दिनुभएको थियो। र वास्तवमा यो गीतको कुरा गर्नु पर्दाखेरि मलाई चाहिँ के लाग्छ भन्दाखेरि नेपालको कसैलाई पनि नेपालको युवा अथवा वृद्ध अथवा चाहिँ भनौँ न कुनै पनि मान्छेलाई सोध्यो भने चाहिँ नेपालको राष्ट्रिय गीत कुन हो भनेर भन्दाखेरि कन्फ्युज हुनसक्छ के होइन, त्यो के अरे संयौ थुङ्गा फुल्का भने, तर यो गीत सुन्ने बित्तिकै ओ हो एउटा जोस, एउटा उमङ्ग जुन मनमा पैदा हुन्छ नि
त्यो त अवश्य पनि फेरि त्यो उमङ्ग प्रदान गर्नेछ। 21 सेप्टेम्बरमा अस्ट्रेलियाको एडिलेडमा हामी फेरि एकै ठाउँमा हुनेछौँ, नेपालीहरू एकै ठाउँमा जुट्नेछौँ र कार्यक्रमलाई अझै नेपालीमय गराउनेछौँ। त्यसको लागि तपाईँ आउनुपर्ने हुन्छ र सबै हामी आउँ र कार्यक्रमलाई सफल गराउँ। र कार्यक्रम हुँदैछ 68 नर्थ टेरेस लाइभ जसले 5000 फ्लोर्स लाइभमा हुँदैछ र नेपाली सङ्गीत प्रेमीहरूले अस्ट्रेलियामा अहिले एड्रिन प्रधानको साङ्गीतिक कार्यक्रममा झुमिरहेका छन् विभिन्न स्टेजमा, र आउँदो सेप्टेम्बरमा यो सेप्टेम्बरमा चाहिँ अन्य स्टेटहरूमा पनि कार्यक्रम चलिरहेको छ।
हिजो मात्रै पर्थमा सकिएको छ
एकदमै,
र आज चाहिँ मेलबर्नमा हुँदैछ। मेलबर्नमा मेलबर्नका नेपाली युवा सबैजना भनौँ न नेपालीहरूले नेपाली भाषी सबैहरूले आज एडिन प्रधानको त्यहाँ कन्सर्टमा मनोरञ्जन लिइराख्नु भएको छ होला यति बेला।
एकदमै, नेपालका चर्चित रक गायक एडिन प्रधानले सम्पूर्ण नेपाली भाषीहरूले सारा दुःख बिर्साउने गरी मनोरञ्जन दिइरहेका छन् र एडिलेडमा पनि आउँदैछन्। गायक प्रधानले एडिलेड, सिडनी, मेलबर्न र पर्थमा हुने कार्यक्रममा धमाका मचाइरहेका छन् र अब एडिलेडमा पनि त्यो धमाका मचाउँदैछन्। चर्चित ब्यान्ड 1974 एडीका भोकलिस्ट एड्रिनका सोलो एल्बम र गीतहरूबाट दर्शकहरूले नाच्न पाउनेछन्। युवाहरूको भोकल आइकन पनि मानिने एड्रिन स्लो मेलोडी र रक गीतहरू पनि का लागि पनि चर्चित छन्। र एड्रिन प्रधान कुनै नौलो नाम होइन, नेपाली साङ्गीतिक जगतमा एकदमै चर्चित नाम हो र यही आउँदो 21 तारिक
भनौँ न अर्को एक हप्ता बाँकी छ। अब आजको आइतबार छोडेर अर्को आइतबार 21 तारिक साँझ 6 बजे फ्लावर्स लाइभमा एडिन प्रधानलाई लाइभ हेर्न तपाईँहरूले छुटाउनु हुने छैन भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ श्रोताहरू।
अवश्य पनि बुमरेङको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा अरू अन्य विभिन्न प्रस्तुतिहरू पनि रहनेछ र त्यसमा विभिन्न आकर्षक प्रस्तुतिहरू रहनेछ, त्यसबाट तपाईँले पक्कै पनि मनोरञ्जन लिनुहुनेछ। लामो पर्खाएपछि एडिलेडमा एकदमै चर्चित ब्यान्ड आएको छ
र
त्यसमा चाहिँ सम्पूर्णले मनोरञ्जन लिनको लागि सकेसम्म त्यस दिनलाई छुट्टी मिलाउनुहोस्। यो मन त मेरो नेपाली हो होइन, जे गर जसो गर जतासुकै
लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो। र त एडिन प्रधानको एक दिनको प्रोग्रामको लागि तपाईँहरूले आफ्नो समयलाई अहिलेलाई निकालिराख्नुपर्ने हुनसक्छ।
र अब चाहिँ प्रसङ्ग बदल्न चाहन्छौँ। आज राष्ट्रिय बाल दिवस रहेको छ र बालबालिकाको कुरा सुनौ, बाल दुर्व्यवहार अन्त्य गरौ भन्ने नाराका साथ आइतबार राष्ट्रिय बाल दिवस मनाइँदैछ। दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम हुँदैछ नेपालमा। नेपालले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको 25 वर्ष भएको छ। यस अवधिमा बाल अधिकारको क्षेत्रमा धेरै काम भए पनि बाल बालिकाको अवस्थामा अझै सुधार आउन नसकेको अधिकार कर्मीहरूले बताएका छन्। दिवसकै अवसरमा बाल यौन दुर्व्यवहार अपराध हो, होसियार हौ, उजुरी गरौं भन्ने नाराका साथ बाल यौन दुर्व्यवहार विरूद्धको राष्ट्रिय अभियान पनि शुरू भएको छ। अभियान अन्तर्गत देशभर विभिन्न ठाउँमा पदयात्रा, अन्तर्क्रिया, वृत्तचित्र प्रदर्शनी, विद्यालयमा सचेतनामूलक कार्यक्रम गरिनेछ। अन्तरिम संविधानको 2063 बालबालिकाको हक प्रत्याभूत गरेको छ। नागरिक अधिकार ऐन 2012 नाबालक कारखाना आदिमा काम लाग्न निषेध गर्दै 14 वर्षभन्दा कम उमेरको कसैलाई पनि कारखाना वा खानीमा काम लगाउन वा अन्य कुनै पनि जोखिमका काम गर्न भर्ना गर्न पाइने छैन भनिएको छ र बाल श्रमलाई चाहिँ निषेध गरिएको छ। कानूनी रूपमा बाल अधिकारको कुरा गरिए पनि कार्यान्वयनको पाटो चाहिँ अलि फिदलो देखिएको छ। अहिले पनि बालबालिकाले शारीरिक तथा मानसिक रूपमा यातना पाउने घटनाहरू हामीले यदाकदा सुन्न पाइरहेका छौँ र सडक बालबालिकाको अवस्था पनि उस्तै छ। सरकारी तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा झण्डै 600 र देशभरि गरेर झण्डै 5000 सडक बालबालिका छन्।
वास्तवमा यो आज चाहिँ नेपालमा राष्ट्रिय बाल दिवस मनाइएको छ अथवा मनाइँदै छ भनौँ, र सरकारी कार्ययोजना एकातिर छ र त्यसको कार्ययोजनाको
कार्यान्वयन
पाटो अर्कोतिर छ। किन भन्दाखेरि जस्तो काठमाडौँमा काठमाडौँका सड़क बालबालिका र काठमाडौँ बाहिर नेपालका अन्य शहरहरूमा रहेका बालबालिका सड़क बालबालिकाहरूको अवस्था पनि त्यस्तै छ, र त्यसै गरी अन्य क्षेत्रमा पनि जस्तो यो बाल श्रम को चाहिँ एउटा बाल श्रम लगाइन हुँदैन भनेर भनिन्छ तर पनि बाल श्रम शोषण भइरहेको हुन्छ, र आज बाल दिवसको प्रसंगमा हामीले यो कुराकानी गर्यौं। श्रोताहरू अब भने माफ गर्नु होला, अब भने अर्को गीति सौगात स्वरूप तपाईँहरूलाई हामी राजेश पायल राई र इन्दिरा जोशीको आवाजमा रहेको ठुली यो बिल्कुलै रमाइलो गीत तपाईँहरूलाई अहिलेलाई हामी प्रस्तुत गर्दैछौँ, तर त्यसपछि फेरि उपस्थित हुनेछौँ कार्यक्रम भोइस अफ साङ्ग्रेलामा। हजुर, साङ्ग्रेलाका आवाजहरू हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म 1 घण्टाका लागि पूर्ण मनोरञ्जन र पूर्ण इन्फर्मेसनका साथ आउने गर्दछ। अहिलेलाई भने सुनौ यो गीत।
Hello.
अवश्य पनि म त मर्छु कि क्या ठुली यो पीडा भनेको परदेशमा भएका धेरैहरूको पीडा हुन सक्छ र ठुलीहरूले पनि कुर्दा कुर्दै उमेर खल्कियो रे यसपालि त आफ्नै बनाउँछु रे भनेर लागि परेका छन्। आफ्नो बनाउँछन् या बनाउँछन्
त्यो पनि हेर्नु बाँकी छ र अर्को अर्को कुरा अब यो नजिकै गरेको दशैं तिहार पनि मङ्सिरले पनि केही कुरा यसमा प्रभाव पार्छ नै होला होइन नवीन।
एकदमै ठुलीहरू चाहिँ आशावादी भएर बसिरहेका छन् ठुलाहरू पनि म त मर्छुली भन्दैछन् होइन त्यो भने हेर्न बाँकी छ। अब भने प्रसङ्ग बदल्न चाहन्छु। यतिखेर नेपालमा एउटा किताबको चाहिँ एकदमै व्यापक रूपमा प्रचार प्रसार भइरहेको छ र व्यापक रूपमा सामाजिक सञ्जालहरूमा पनि देख्न सकिन्छ। को त भन्दा पत्रकार विजय कुमार पाण्डे, यो नौलो नाम होइन नेपाली पत्रकारितामा। उहाँको पुस्तक खुसी सार्वजनिक भएको छ। खुसीसँगै अब विजय कुमार पाण्डेलाई यो खुसीले कतिको खुसी दिने हो त भने हेर्न बाँकी छ। चर्चित पत्रकार विजय कुमारको बहुप्रतीक्षित पुस्तक खुसी विमोचन समारोह यथार्थमा खुसी नै खुसी बाँड्ने थलो बन्न पुगेको छ। उनले आफ्नो जीवनमा सहयोग पुर्याउने सबैले मुग्ध कण्ठले प्रशंसा गर्दै आफ्नो तर्फबाट सहयोगको हात पनि फैलाए। यति मात्र होइन, उनले मदिरामा डुबेर बर्बाद हुन लागेको आफ्नो जीवन यसबाट बाहिर निकाल्न भएका भगीरथ प्रयत्नलाई यसमा समावेश गरेको बताएका छन्। उनी मदिराबाट मुक्त भएको 10 वर्ष भएको छ। मदिराले बर्बाद बनाएका जीवनहरूमा फेरि खुसी फर्काउन आफूले सहयोग गर्ने बाचा उनले गरे। राजधानीमा शुक्रबार आयोजित पुस्तक विमोचन समारोहमा उनले आफ्ना आमा मार्फत सम्पूर्ण आमाहरूलाई नमन गरे। आफ्ना गुरु नामखा रिम्चेबाट उनले पुस्तकको विमोचन गराए। गुरुले कुनै अभिव्यक्ति दिएनन्, तिनले मौन अभिव्यक्तिबाट पुस्तक सार्वजनिक गरिदिए। पुस्तक लेखनका निम्ति एक वर्षसम्म आफूलाई सहयोग गर्ने आफ्ना सहपाठी प्रसिद्ध उद्योगपति व्यापारी उपेन्द्र महतोलाई, भगवान कृष्णलाई सुदामाको कनिका जस्तै आफ्नो तर्फबाट फुलकुमारी महतो ट्रस्टले गरेको सहयोग स्वीकार गर्न आग्रह गरे। उनले पुस्तकबाट आएको रकम आफ्नो तर्फबाट समाज सेवामा लगाइदिन आग्रह गरेका छन्। पत्रकार रूपमा आफूले सबैको हिसाब माग्ने गरेको प्रसंग उल्लेख गर्दै विजय कुमारले आफ्नो हिसाब पनि अरूका निम्ति सार्वजनिक गरेको बताएका छन्। आफूलाई बौद्ध गुरूहरूसम्म पुग्ने सहयोग पुर्याउने याकिन यति होटेलका मालिक राधेश्याम श्रापप्रति कृतज्ञता व्यक्त गरेका छन्। आफूसँग कुनै बेला काम गर्ने थाथलो नभएका बेला सानो कार्यालय स्थापना गर्न सहयोग पुर्याउने उद्योगपति व्यापारी प्रभाकर शमशेर राणालाई समेत धन्यवाद दिएका छन्। पुस्तक विमोचन समारोहमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता शेरबहादुर देउवा, राप्रपा नेपालका नेता कमल थापा लगायतको उपस्थिति थियो। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा मन्त्री परिषद उपाध्यक्ष तुलसी गिरी पनि उपाध्यक्ष तुलसी गिरी पनि कार्यक्रममा आएका थिए। विजय कुमारले पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई र तुलसी गिरी जस्ता दुवै नेतासँग संगतका प्रसंग कट्टाउँदै भने सत्य विपरीतार्थको बीचमा लुकेको हुन्छ। उनीहरू सबैलाई भाषण नगर्ने तर अरूले गरेको भाषण सुन्न आइदिएकोमा पनि उनले धन्यवाद दिन भ्याए। विजय कुमारले ए माओवादी नेता बाबुराम भट्टराईलाई उद्धित गर्दै दाहालको उचाइ घटेको बताए पनि सबै नेता भन्दा उनकै अग्लो कद भएको भन्दै खुसी दिए। पहिले म तपाईँ जस्तै विस्कीका पेकको अपेक्षा गर्थे, विजय कुमारले आफ्नो विगत कोट्याउँदै देउवातिर फर्केर भने। पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई राजनीतिको सट्टा साहित्यमै लागेको भए अझ राम्रो हुन्थ्यो भन्ने सल्लाह पनि दिए। भारतीय रसियन लगायतका राजदूतहरूको समेत उपस्थिति रहेको कार्यक्रममा समाजका 101 व्यक्तिहरूको सहभागी भएका थिए। विजय कुमारले समाजका प्रत्येक व्यक्तिको महत्ता हुने धारणा राख्दै सबै व्यक्तिका कथा उत्तिकै रोचक भएको बताए। उनले पुस्तकबारे बोल्न कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरीलाई आग्रह गरे। यसअघि कुनै एक लेखकको पुस्तक पढ्दै नपढी समीक्षा गर्न उभिएको प्रसंग उल्लेख गर्दै गिरीले खुसी भने पढेर बोल्न आएको बताए। विजय कुमारले यसेडा नाम वितेष्णा र कामस्ना प्रतिको मानिसको खोजबारे उल्लेख गरेको प्रसंग उल्लेख गर्दै गिरीले उनको कृतिमा पढ्नका निम्ति प्रेरित गर्ने विषयवस्तु भएको बताए। शक्ति नभई विपरीत लिङ्गी पनि आउँदैनन् गिरीले भने। उद्योगपति व्यापारी महत्वले भगवानले तपाईँलाई सम्पत्ति दिन्छ भने त्यसबाट आफ्नो जीवनशैलीलाई उच्च बनाउने भन्दा दानको शैलीलाई उच्च बनाउनु पर्ने भनाईबाट प्रेरित भएको उल्लेख गरे। उनले धनी मानिसलाई अब धेरै धनी मानिसहरूको जरूरत भएको बताउँदै भने धनी मानिस सुरक्षित हुनु सबै धनी हुनुपर्छ। उनले विजय कुमारको पुस्तक खुशीले जसरी आफैभित्र खुशी खोज्ने प्रेरित गरेको प्रसंग उल्लेख गर्दै यो आफैभित्र खोज्ने आग्रह गरे। उनले भने खुशी एक्लै पाइँदैन, जति बाँड्यो उति पाइन्छ। शास्त्रीय गीतका संगीता प्रधानको समधुर स्वरबाट शुरू र अन्त्य भएको कार्यक्रमको सञ्चालन नायिका गौरी मल्लले उत्तिकै मिठो शैलीमा गरेकी थिइन्। आयोजकको भव्यता 101 व्यक्तिको उपस्थितिले सबैलाई खुशी दिएको थियो। लाग्थ्यो कार्यक्रममा खुशीको संक्रमण भइरहेको छ। विजय कुमारले आफ्नो पुस्तक हस्ताक्षर गरेर दिएपछि त्यो खुशी सबैका हात हातमा पुगेको छ। पुस्तकको प्रकाशन फाइन प्रिन्टका प्रबन्धक निर्देशक निरज भारीले सबैका निम्ति उपयोगी हुने किताब लेखिदिएर विजय कुमारले गुण लगाएको बताए। उनले प्रकाशनकै क्षेत्रबाट एउटा खुशी समाचार प्रभावित गरे भने हामीले पहिलो खेपमै 35,000 प्रति छापेका छौं। यो सेतोपातीबाट हामीले साभार गरेका थियौं र यतिखेर विजय कुमार पाण्डेको यो किताब चाहिँ एकदमै अत्याधिक रूपमा चर्चाको विषयमा भएको छ।
विजय कुमार त्यसै पनि चर्चाका विषय हुन् किन भन्दाखेरि उनी नेपालका एउटा विख्यात पत्रकार र अहिले आएर पछिल्लो समयमा पत्रकारहरूले एउटा आफ्नो पत्रकारितालाई मात्रै नभएर यो साहित्यिक विधालाई पनि अगाडि ल्याउने आफ्नोमा भएको ट्यालेन्टलाई पनि अगाडि ल्याउने जमर्को गरिरहेका छन्। विभिन्न किसिमका आफ्ना कृतिहरू निकालेर त्यसै यो चलन चाहिँ रविन्द्र मिश्रले आफ्नो निबन्ध संग्रह खान पुगोस् दिन पुगोस् भन्ने किताब संग्रह निबन्ध संग्रह निकालेपछि अब विजय कुमारले खुशी नामक यो निबन्ध संग्रह निकालेका छन्। विजय कुमारको वास्तवमा कुरा गर्नुपर्दाखेरि उनी पत्रकारिता पेपर जर्नलिजम मात्र नभएर उनी टेलिभिजनमा पनि कार्यक्रमहरू चलाउने गर्दथे। मलाई अझै पनि स्मरण छ विजय कुमारले चलाउने प्रोग्राम दिशा निर्देश, जसमा चाहिँ देशका विभिन्न प्रतिनिधित्व भनौँ न राजनीति त्यसै गरी चर्चामा रहेका व्यक्तित्वहरूलाई उनले बोलाएर इन्टरभ्यू लिने गर्थे र इन्टरभ्यू लिँदाखेरिको उनको तौर तरिका क्वेसनको राख्ने तौर तरिका यस्तो हुन्थ्यो, त्यो क्वेसन भनौँ न सारा एउटा नेपाली जनताले राख्न चाहेको क्वेसन उनले विजय कुमारले ती व्यक्तित्वहरूलाई गर्थे र उनीहरूबाट त्यो क्वेसनको आन्सर गराउँथे। त्यसै गरी उनले अर्को एउटा प्रोग्राम पनि चलाउँथे, मलाई याद छ अझै पनि, मेरो जिन्दगी मेरो विश्वास भन्ने प्रोग्राम एकदमै राम्रो लाग्छ। अझै पनि तपाईँहरू हेर्न चाहनुहुन्छ भनेदेखि आजभोलि त्यो प्रोग्राम आउँछ आउँदैन मलाई यकिन छैन, तर युट्युबहरूमा तपाईँले सर्च गर्नुभयो भनेदेखि मेरो जिन्दगी मेरो विश्वास भन्ने कार्यक्रम एकदमै राम्रो छ,
एकदमै सर्ट क्लिपहरू 6-7 मिनटको हुन्छ यो कार्यक्रम चाहिँ, होइन? यो कार्यक्रममा चाहिँ अझ विशेष गरी विभिन्न सफल व्यक्तिहरूलाई चाहिँ निम्ताइएको
हुन्छ। बिल्कुलै बिल्कुलै, जुन चाहिँ ग्राउन्ड लेभलबाट सुरु भएर एकदमै सफल बनेका छन् त्यस्तो व्यक्तिहरूलाई, आफ्नो जिन्दगीप्रति विश्वास राख्ने व्यक्तिहरूलाई बोलाएर कार्यक्रम तयार गरेर उनले यो कार्यक्रम पनि एकदमै सफल भएको थियो। उनले चलाएको यो कार्यक्रम मेरो जिन्दगी मेरो विश्वास भन्ने हामी कुराकानी गर्दैथ्यौँ विजय कुमार पाण्डेको भर्खरै प्रकाशित खुशी किताबको बारेमा।
एकदमै खुशीमा अझ उनले के पनि प्रश्न पारेका छन् भने खुशीमा उनले आफ्नो जीवनको नकारात्मक कुरालाई पनि त्यसमा राखेका छन्। उनले भनेका छन् म चाहिँ यसरी मादक पदार्थ सेवन गरेर चाहिँ जीवन बर्बाद गरिसकेको थिएँ र अहिले 10 वर्षदेखि चाहिँ मैले छोडेर आएको छु र भनेर उनले तिनी आफ्ना नकारात्मक पक्षहरूलाई पनि देखाएका छन् र उनले के भनेका छन् भने आध्यात्मिक पाटोलाई पनि देखाएका छन्। र विजय कुमारले एउटा फेसबुकमा स्ट्याटस लेख्छन्, त्यो स्ट्याटस मैले यहाँहरूलाई सुनाउन चाहन्छु। राजा महेन्द्रका निम्ति राष्ट्रियता एकाङ्कीको विषय थियो, बीपी कोइरालाको बुझाइ बढी फराकिलो थियो, प्रजातन्त्र र जनसमर्थन बिनाको राष्ट्रियता कागजी घोडा हो भन्ने मौलिक बोध उनले नेपाली समाजले आफ्नो जीवनको पछिल्लो भागमा दिए। महेन्द्र वा बीपी कोइराला आज फर्केर आए भने दुवैले राष्ट्रियता सम्बन्धी आ आफ्नो परिभाषा अझै फराकिलो पार्नेछन्, किनभने बितेका वर्षहरूमा विश्व र छिमेकमा धेरै बदलाव आएका छन् र कुनै पनि सच्चा राष्ट्रवादी परिवर्तनहरूप्रति निरपेक्ष भावले मूढवत रहन सक्दैन। राजा आऊ देश बचाऊ भन्नेहरूलाई पूर्व राजा ज्ञानेन्द्रले केही समय अघि बडा सार गर्भित सल्लाह दिए, राजा आऊ देश बचाऊ होइन जनता आऊ देश बचाऊ भन्नुपर्छ। आजको युगमा एकजना व्यक्तिले केही गर्न सक्दैन, चाहे त्यो कुनै राजा नै किन नहोस् भने जीवन्त अनुभव पूर्व राजा ज्ञानेन्द्रलाई भन्दा बढ्ता कसले होला र यो सत्य र साहसी अभिव्यक्तिका निम्ति उनी बधाईका पात्र हुन्। अब प्रश्न उठ्छ जनता कहाँ र कसरी आउने, सिकेलालको भनाई पैँचो लिन्छु, जनताले आफ्नो अभिमत दुई माध्यमबाट मात्र प्रकट गर्न सक्छ, क्रान्ति वा मतदान। तेस्रो कुनै मार्ग नै छैन, बाटो त अर्को पनि होला, तर त्यो बाटो नभएर कुबाटो हो, भाड भैलोको कुबाटो, अन्त्यहीन अस्तव्यस्तताको कुबाटो, हृदयघातको उपचार नगरी सारा ध्यान औलाको फ्याक्चरमा लगाउने बाटो, भाँचेको औला लिएर बाँचौ भनेको होइन, प्राणिक प्राणको प्राथमिकता अनुसार उपचार गरौं भन्ने निवेदन गरेको मात्र हो। राष्ट्रियता र लोकतन्त्रको अन्तर्वस्तु परिभाषित नगरिकन तिनको बेसुरा मुरली बजाएर हिँड्दा कतै पुगिन्न। यो तरिकाले थप एक पुस्तालाई मलाएको जंगल, खाडीको मरूभूमि र बम्बईको कोठीमा पुर्याउनु बाहेक अन्त कतै पुर्याउँदैन। यो कुबाटोले देशभित्र बसेकाहरूलाई पनि गरीब र अभाव बाहेक केही दिने छैन। हुन त नयाँ पुस्ताले चलन चल्तीको यो आत्मघाती बाटो विरूद्ध विद्रोह पनि गर्न सक्छ। हिजो मात्र एउटा युवाको तस्विर कान्तिपुरको प्रथम पृष्ठमा छापिएको छ, जसको हातमा रहेको पोस्टरमा सोधिएको छ, नेपाल बन्द कहिलेसम्म, नागरिक चुप जहिलेसम्म। ती युवालाई सायद थाहा छैन, उनको प्रश्नभित्रै उत्तर लुकेको छ। नेपाल बन्द त्यो बेलासम्म, नागरिक चुप जुन बेलासम्म। बदलिदो समयको पश्चात नेपाल राजनीतिको उद्योग प्रणाली सबै सञ्चालन र सेयर होल्डरहरूले बेलैमा सुन्दा राम्रो भनेर विजय कुमारले स्ट्याटस लेखेका छन्। नेपालको राजनीति र समग्र पुरानो कुरालाई पनि लिएर सायद यसलाई खुसीमा पनि उनले समावेश गरेका छन् र नेपालको राजनीति, नेपालको राजनीतिक घटनाक्रमहरूलाई पनि उनले खुसीमा समावेश गरेका छन् भनेर चाहिँ विभिन्न पत्रिकामा चाहिँ देखिरहेको छ।
श्रोताहरू, हामी यति बेलासम्म कुराकानी गर्दैथ्यौँ विजय कुमार पाण्डेको भर्खरै प्रकाशित किताब कृति खुसीको बारेमा, र नेपालमा त यो खुसी अब छ्यापछ्याप्ती बजारमा किन्न पाइन्छ होला, तर यदि तपाईँहरू पढ्न चाहनुहुन्छ भने नेपालबाट झिकाउन सक्नुहुन्छ र यहाँसम्म आइपुग्न चाहिँ केही समय लाग्नेछ, अस्ट्रेलियासम्म आइपुग्न चाहिँ केही समय लाग्नेछ। श्रोताहरू, अब भने हामी अर्को एउटा गीत सौगात स्वरूप तपाईँहरूलाई फेरि पनि एडविन प्रधानकै आवाजमा रहेको सम्झनामा डुबी हेर शीर्षकको गीत प्रस्तुत गर्दैछौ। एडिन प्रधान, तपाईँहरूलाई फेरि जानकारी गराइहालौँ, एडिन प्रधान अर्को आइतबार 21 सेप्टेम्बर एडिलेडमा पर्फर्म गर्दैछन् लाइभ, फ्लावर्स लाइभमा।
जीवन को बाटो मा एक्लो यात्री बनी हिड़न सक्छु र भन तिमी दिन भर हासेर रात भर रोएर बाँच्न सक्छु र भन तिमी केही त भन तिमी सम्झन आमा डुबिएछ तिम्रा यादहरू तिम्रा मायाहरू सम्झि
सम्झनामा डुबिएर भन्ने शीर्षकको गीत यरिन प्रधानको आवाजमा अहिले तपाईँहरूलाई हामीले सुनायौं। श्रोताहरू, अब भने प्रसंग फेरि म बाल बालिकाकै सम्बन्धी नै जोड्दैछु। किन भन्दाखेरि आज नेपालमा राष्ट्रिय बाल दिवस मनाइएको छ, भदौ 29 गते। अब बाल बालिकालाई संरक्षण गरौं भन्ने नाराका साथमा बाल दिवस मनाइएको छ, तर एउटा प्रतिवेदनले के भन्छ भन्दाखेरि हरेक वर्ष बाल बालिकाहरू सयौंको संख्यामा बालबालिकाहरू हराउने गर्दछन् र हराउने मध्येमा पनि बालकभन्दा बालिकाहरू धेरै रहेको एउटा तथ्याङ्कले जनाएको छ। सरकारले एकीकृत योजना नबनाएकाले हराएका बालबालिका खोजी कार्य प्रभावकारी हुन नसकेको बताइन्छ। नेपालमा गत वर्ष मात्रै 1400 भन्दा बढी बालबालिकाहरू हराएको हालै सार्वजनिक एक सरकारी आँकडाले देखाएको छ। राष्ट्रिय मानवाधिकार आयोगको पछिल्लो प्रतिवेदनका अनुसार हराएका मध्ये पनि ठूलो संख्या बालिकाहरूको रहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार सन् 2012 र 13 करिब 1450 बाल बालिका हराएको सूचना अभिभावकहरूले विभिन्न निकायहरूमा दिएका थिए। सन् 2011 र 12 हराउनेको संख्या अझ बढ़ी थियो। हराएका प्रत्येक 5 मध्ये 2 बाल बालिका कहिल्यै नभेटिने गरेको डरलाग्दो अवस्था उक्त प्रतिवेदनले औल्याएको छ। उक्त प्रतिवेदन बालबालिका खोजतलास केन्द्रको तथ्याङ्कमा आधारित छ। खोजतलास केन्द्रका कार्यक्रम अधिकृत भीम विक्रम शाही भन्छन्, हाम्रो तथ्याङ्कमा हराउने बालबालिकाको संख्या एक वर्षमा 2400 पनि पुगेको छ। यसरी हराउने बालबालिकाहरूमा बालिकाको संख्या धेरै छ। उनीहरू अधिकांश 11-14 वर्ष उमेर समूहका छन्। काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, हुम्ला, जुम्ला लगायतका जिल्लामा बालबालिका हराएका सूचनाहरू धेरै आउने गरेको बताइएको छ। हराएपछि सूचना नदिएका बालबालिकाहरूको संख्या पनि उल्लेखनीय हुन सक्ने बालबालिकाको खोजतलासको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूको अनुमान छ। यसरी हराएका बालबालिकाहरू घरेलु कामदार, मनोरञ्जनका काम र यौनजन्य व्यवसायमा लगाउने गरेको पाइएको बालबालिकाकै क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था सिबिन नेपालका कार्यक्रम संयोजक मधु दवाड़ी बताउँछन्। उनी भन्छन्, केही बालबालिकाहरू श्रममा जान्छन्, त्यसमा घरेलु श्रम र अस्वीकृत क्षेत्रमा पनि छ। त्यसबाहेकका बालबालिकाहरू मनोरञ्जनको क्षेत्रमा जान्छन् भने बालिकाहरू यौनजन्य व्यवसायमा जबरजस्ती संलग्न गराइएको तथ्याङ्क छ। हराएका बालबालिकाको खोजी गर्ने कामलाई प्रभावकारी बनाउन सरकारले विभिन्न संयन्त्र नियन्त्रण गरे पनि एकीकृत योजना नबनाएका कारण बालबालिका हराउने क्रम नरोकिएको त्यस क्षेत्रमा काम गर्नेहरूको अनुभव छ। एक वर्षमा 2400 पनि पुगेको छ भन्ने एउटा यो तथ्याङ्कमा जनाइएको छ। 2400 बालबालिकाहरू हराउँदासम्म नेपाल सरकार अथवा त्योसँग सम्बन्धित निकायहरूले के हेरेर बसिरहेका छन् वास्तवमा बुझ्न अलिक गाह्रो छ। त्यसमध्ये पनि सबभन्दा बढी त बालिकाहरू नै हराउने गरेका छन्। अब नेपालमा इन्डियाको खुल्ला सिमानाका कारणले गर्दा पनि यस्तो यो बालबालिकाहरू हराउने क्रम अझ बढिरहेको जस्तो बुझ्न सकिन्छ। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जमा हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूलाई मनोरञ्जन र सुसूचित गर्न हामी आउने गर्दछौ।
अवश्य पनि हरेक आइतबार 36 देखि 37 आउने यो कार्यक्रममा हामीले हाम्रो नेपाली समुदायमा नेपाली भाषी समुदायमा हुने विभिन्न कार्यक्रमहरू बारेमा पनि जानकारी दिन्छौँ। र यतिखेर हामीलाई एउटा म्यासेज आएको छ फेसबुकमा, हेलो नवीन दाई एन्ड सञ्जय दाई, म सधैँ साङ्ग्रिलाको आवाजहरू सधैँ सुन्ने गर्छु, अहिले पनि सुनिरहेको छु। एडिन प्रधानको कुनै पनि गीत साङ्ग्रिलाको आवाजहरूबाट सम्पूर्ण श्रोताहरूलाई फेरि पनि सुनाइदिनु न भनेर उहाँले आग्रह गर्नुभएको छ। लास्टमा लेख्नु भएको छ सिरु भनेर लेख्नु भएको छ। अवश्य पनि यदि हामीसँग अझै अरू साथीहरूले पनि सङ डेडिकेट गर्न चाहनुहुन्छ, बर्थडे विश गर्न चाहनुहुन्छ भने मेसेज पठाउन चाहनुहुन्छ। ल सिरुजी, यहाँलाई धेरै धेरै धन्यवाद छ।
बिल्कुलै, र सिरुजी र सिरुजीका साथीहरूका लागि हामी एडिन प्रधानको गीत अब पक्कै पनि बजाउनेछौँ। रेडियो सुन्दै गर्नुहोला श्रोताहरू। फेरि पनि अब अर्को एउटा प्रसङ्ग जोड्न चाहन्छु म यहाँनिर तपाईँहरूलाई। अनुत्पादित खर्चको मार भन्ने शीर्षकमा रहेको छ यो। बितेको एक दशकभित्र नेपालले कमाउने गरेको विदेशी मुद्रा करिब 6 दोब्बरले बढे पनि त्यसको अधिकांश भाग अनुत्पादक उपभोगमै खर्च हुने गरेको अर्थविदहरूले बताएका छन्। विदेशमा काम गर्नेहरूले पठाउने रेमिटान्स आएको वृद्धिले राष्ट्रको ढुकुटीलाई वात्तै बढाइदिए पनि एकीकृत एकातिर मूल्य वृद्धिको प्रहार पनि अनि अर्कोतिर उपभोगको अत्याधिक विस्तारले गर्दा नेपालीहरूको राष्ट्रिय बचत दर यो क्षेत्रकै कम अर्थात 9% हारिमा रहेको छ। अर्थमन्त्री रामशरण महतद्वारा हालै संसदमा प्रस्तुत आर्थिक सर्वेक्षण बमोजिम आर्थिक वर्ष 2059-60 राष्ट्रिय ढुकुटीमा 1 खर्ब रुपियाँ भन्दा केही बढी बराबरको विदेशी मुद्रा थियो। उक्त रकम 70-71 6.5 खर्ब रुपियाँ बराबर पुग्यो। तर उल्लेखनीय पक्ष के रहेको छ भने 10 वर्ष अघि 1 खर्ब रुपियाँ बराबरको विदेशी मुद्राले 9 महिना बराबरको आयात धान्थ्यो भने अहिले 6.5 खर्ब रुपियाँ बराबरको विदेशी मुद्रा पनि 10 महिना भन्दा कम समय बराबरको आयात मात्र धानिरहेको छ। यो छोटो एउटा अनुत्पादित खर्चको मार शीर्षकमा रहेको एउटा नेपालको आर्थिक अर्थ रेमिटान्समा कतिको भर परिरहेको छ भन्ने कुरा पनि यसबाट छलङ्ग हुन सक्छ श्रोताहरू। अब भने
अर्को प्रसङ्ग जोड्न चाहन्छु मैले भने, किनभने अस्ट्रेलियामा अहिले साङ्गीतिक कार्यक्रमहरू एकदम धमाधम भइरहेका छन्। यसै क्रममा चाहिँ 2015 कुटुम्ब बिहान आउने भएको छ। अस्ट्रेलियाका विभिन्न सहरमा नेपाली लोकधुन गुन्जने भएको छ। नेपाली सङ्गीत प्रेमीहरूका लागि कुटुम्ब बिहान कुनै नौलो नाम हो जस्तो मलाई लाग्दैन। कुटुम्ब बिहान नेपाल र विदेशीमा बस्ने हरेक सङ्गीत प्रेमीहरूले मन र मस्तिष्कमा झुन्डिएको हो। मौलिक संस्कृतिको संरक्षण गरेर नेपालको सांस्कृतिक शान र साख बढाउँदै आएको कुटुम्ब बिहानले हाम्रो संस्कृति हाम्रो अस्तित्व यसको संरक्षण हाम्रो दायित्व भन्ने नारालाई आत्मसात गर्दै देश विदेशमा साङ्गीतिक माध्यमबाट नेपालको गरिमामय र मौलिक छविलाई अगाडि बढाउँदै आएको छ। यसै क्रममा 2015 मार्च 15 7 सदस्यीय टोलीसहित ब्यान्ड चाहिँ पहिलो पटक अस्ट्रेलिया टुरमा आउने भएको छ। दशकादेखि स्थापित भएको कुटुम्बले अस्ट्रेलियाका विभिन्न सहरहरूमा नेपाली लोकधुन प्रस्तुत गर्ने भएको हो। अस्ट्रेलियाका ब्यान्डहरूको पनि सहभागिता हुने उक्त कार्यक्रमको संयोजन स्मार्ट एक्सेस इन्टरटेन अस्ट्रेलियाले गरेको छ। नेपाल भोइस अफ साङ्ग्रिलासँग कुरा गर्दै स्मार्ट इन्टरटेन अस्ट्रेलियाका तथा एथनिक नेपाल अस्ट्रेलियाका प्रतिनिधि विभूषण जोशीले कन्सर्टमा नेपाली मौलिक बाजाहरू बाँसुरी, सारङ्गी, मादल, तुङ्गा, अर्बाजे, झ्याम्टा जस्ता बाजाको ध्वनि गुन्जने बताएका छन्। नेपाली लोकधुनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न कार्यक्रम गरेको आयोजकले बताएका छन्। कन्सर्टमा अरूण मानन्दरले तुङ्गा र आर्बाजे, रुबिन श्रेष्ठले बाँसुरी, किरण नेपालीले सारङ्गी र सिद्धार्थ महर्जनले झ्याम्टा बजाउने भएका छन् भने ब्यान्डका म्यानेजर अरुण गुरुङ रहेका छन्। कन्सर्टमा स्थानीय कलाकारहरू पनि प्रस्तुति देखाइने आयोजकले जनाएका छन्।
अब भने तपाईँहरूलाई हामी अर्को एउटा गीत प्रस्तुत गर्दैछौँ एडेन प्रधानकै आवाजमा रहेको आज कहाँ भोलि कहाँ शीर्षकमा रहेको यो गीतलाई गाएका छन् एडेन प्रधानले भने यसको लिरिक्स र यसको कम्पोजिसन गरेका छन् सञ्जय श्रेष्ठले र यो गीत हामीलाई भर्खरै मेसेज पठाउने
शिरुजी र उहाँका साथीहरूको लागि।
बिल्कुलै हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गीला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म
एडिन प्रधानको स्वरमा रहेको यो सुमधुर संगीत पछि यहाँलाई फेरि कार्यक्रममा स्वागत गर्न चाहन्छौ। तपाईँ सुन्नुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला। हरेक आइतबार 36 देखि 37 आउने यो कार्यक्रममा नेपाली समुदायभित्र घटेका विभिन्न घटनाहरू, देश र विदेशमा रहेका घटनाहरू र विभिन्न मनोरञ्जन र इन्फर्मेसन दिने हाम्रो प्रयत्न रहिरहेको छ। विगत केही वर्षदेखि हामी निरन्तर रूपमा ल्याइरहेका छौँ। यदि तपाईँसँग पनि हामीलाई कुनै फिडब्याक दिन चाहनुहुन्छ भने मैले निरन्तर भन्दै आएको छु www.facebook.com/साङ्ग्रिलाको आवाजहरूमा पोस्ट गर्न सक्नुहुन्छ। अथवा तपाईँसँग कुनै पनि सूचना छन् भने हामीलाई फोनमा पनि सम्पर्क गर्न सक्नुहुन्छ अन एयरमा 8313500 चाहिँ। र हामी भन्छौँ यदि तपाईँसँग कुनै लेख रचनाहरू छन् भने पनि हामीलाई पोस्ट गर्न सक्नुहुन्छ फेसबुकमा गएर अथवा म्यासेजमा पठाउन सक्नुहुन्छ। हामीले तपाईँको सन्देशलाई, तपाईँका लेख रचनाहरूलाई यहाँ वाचन गर्नेछौँ। र अब लागौँ आज एडलेडमा भएको कार्यक्रम बीपी कोइरालाको 100 शतवार्षिकीको अवसरमा आयोजित एक कार्यक्रम आयोजना गरिएको छ। र सभा रामबहादुर थापाको सभापतित्वमा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिको रूपमा रमेश जोशी, विशिष्ट अतिथिको रूपमा दीपक धमला, अवैतानिक महावाणिज्य दीपक धमला हुनुभएको थियो भने अतिथिहरू गोकुल घिमिरे, नारायण काजी गुरूङ, रमाकान्त सुवेदी, सर्वदा घिमिरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बीपीको साहित्य र राजनीतिक जीवनको बारेमा चर्चा गरेका थिए वक्ताहरूले।
श्रोताहरू, तपाईँहरूलाई यो एडलेडमा भएको आजको कार्यक्रमपछि म अर्को एउटा प्रसङ्ग यहाँ जोड्दैछु। प्रसङ्ग हो यो टेक्नोलोजी सम्बन्धी। टेक्नोलोजी भन्दा पनि अब आजभोलि स्मार्टफोन नचलाउने मान्छेहरू कमै होलान्, र स्मार्टफोनहरूमा पनि यो एप्पलको प्रोडक्टहरू भनेपछि मान्छेहरू मरिहत्ते नै गर्ने गर्छन्। र भर्खरै मात्रै गत हप्ता एप्पलले iPhone 6 र iPhone 6 Plus भनेर दुईटा मोबाइल सार्वजनिक गरेको छ, बजारमा ल्याएको छ र अस्ट्रेलियामा भने आइपुगेको छैन, अस्ट्रेलियामा चाहिँ आउन बाँकी नै छ, केही समयपछि अस्ट्रेलियामा पनि आइपुग्ने छ। र तपाईँहरूलाई थाहा छ छैन श्रोताहरू, यो एप्पलका जुन निर्माता हुन् स्टिभ जब, उनले आफ्ना छोराछोरीहरूलाई आइफोन आइप्याडहरू चलाउन दिँदैनथे, दिए पनि सीमित मात्रामा, कति समय चलाउने भनेर उनले समय निर्धारण गर्ने गर्थे भन्दाखेरि तपाईँहरू आश्चर्यजनक पर्न सक्नुहुन्छ। वास्तवमा तपाईँलाई थाहा नहुन पनि सक्छ, आइपोड र आइफोन बनाएर दुनियाँलाई आइप्याड र आइफोनको लतमा फसाउन सफल भएका अमेरिकी कम्पनी एप्पलका पूर्व प्रमुख कार्यकारी अधिकृत स्वर्गीय स्टिभ जब्सले आफ्ना छोराछोरीलाई भने आइफोन र आइप्याड चलाउन दिँदैनथे, प्रविधिको दुष्प्रभावबाट बचाउन यस्तो गर्ने गरेको उनले बताएका थिए। सन् 2011 निधन भएका स्टिभ जब्सले दुनियाँका हजारौं मानिसको हातमा आइप्याड थमाए तर आफ्नै बच्चालाई भने त्यो प्रयोग गर्न दिएनन्। उनले सन् 2010 एक अन्तर्वार्ताका क्रममा आफ्ना बच्चाहरूलाई कति प्रविधिका उपकरण चलाउन दिने भन्ने कुरा आफैले तय गर्ने गरेको बताएका थिए। स्टिभ जब्सको अन्तर्वार्ता लिएका अमेरिकी पत्रकार निक बिल्टनले उनको विषयमा यो खुलासा गरेका हुन्। सन् 2010 उनले यो अन्तर्वार्ता लिएका थिए। अमेरिकी पत्रिका न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखमा बिल्टनले आफूले स्टिभ जब्सलाई तपाईँका छोराछोरीले पनि आइप्याड खुब मन पराउँछन् होला भनेर सोधेको प्रश्नमा उनले जवाफ दिएका थिए। छोराछोरीले के चलाउने भन्ने विषयमा आफूले नै तय गर्ने जवाफ स्टिभ जब्सले दिएका थिए। बिल्टनले आफूलाई जब्सको कुरा, घर पूरै डिजिटल रहेको होला, भित्तामा टच स्क्रिन होला, खाने टेबलमा पनि आइप्याडका टाइल्स होलान् भन्ने लागेको थियो, तर जब्सको खाना खाने टेबलमा केवल किताब मात्र हुने गरेको थाहा पाइएको समेत बताएका छन्। खाने बेलामा पनि स्टिभ जब्सले विभिन्न विषयमा चर्चा र बहस गर्ने गरेको सिम्पली स्टिभ जब्स नामक उनको जीवनीका लेखक वाल्ट स्क्यासनले उल्लेख गरेका छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसका शोधकर्ताहरूले हालै मात्र केही बच्चालाई 5 दिनसम्म निरन्तर टेलिभिजन लगायतका प्राविधिक उपकरणबाट टाढा राखेर अध्ययन गरेका थिए। ती बच्चाहरू यस्ता प्रविधिबाट टाढा हुँदा सामाजिक जीवनमा सक्रिय रहेको पाइयो। यो अध्ययनबाट बच्चाहरूलाई प्रविधिबाट टाढा राख्नु नै फाइदा हुने देखिएको छ, जुन स्टिभ जब्सले आफ्नो जीवनकालमै गरेका थिए। स्टिभ जब्स अहिलेसम्म बजारमा आएका सबै आइफोन र एप्पल कम्प्युटर तथा ल्यापटपका मुख्य डिजाइनर थिए, तर उनलाई प्रविधिको नकारात्मक प्रभावबारे उच्च चेतना रहेको बिल्टनको आलेखले पुष्टि गरेको छ। दुनियाँलाई प्रविधिको उच्चतर रूप देखाउन सफल यी प्रविधिका पिताको जीवनबाट हामीले पनि केही सिक्न सक्छौ। श्रोताहरू
अवश्य पनि यतिखेर तपाईँ सुन्दै हुन्छ भोइस अफ साङ्ग्रीला हरेक आइतबार 34-7 आउने यो कार्यक्रममा हामीले विभिन्न मनोरञ्जन इन्फर्मेसनका कुराहरू गर्छौँ। अब पनि हामी लाग्न चाहन्छौँ फेसबुकतिर, फेसबुकमा केही मेसेजहरू आएका छन्, मोटिभ गर्ने टाइपको आएका छन् र रमेश अर्याल लेख्छन्, दुईवटा स्ट्याटस पठाएका छन्, आफूले दिएका आँसु एकपल्ट पुछिदिएर हेर फेरि अरूलाई रुवाउन मन लाग्दैन भनेर उनले पठाएका छन् र त्यसै गरी अर्को पनि उनी पठाएका छन्, मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन त्यो भएन भन्ने गर्छन् तर मलाई लाग्छ कमल दलदलले हिलोकै बीचमा फुल्छ, सफा माटो चाहियो भन्दैन, पिपलले कहिले रुखो चट्टान छ भन्दैन, त्यसलाई फोरेरै उम्रिन्छ, मनैदेखि नआट्नेहरूले मात्र बहाना देखाउने हुन् भन्दा एकदमै मोटिभ गर्ने टाइप।
वास्तवमा फेसबुकका स्ट्याटसहरू पढ्न चाहिँ एकदमै रमाइलो हुन्छ र मैले यसै बीचमा एउटा फेसबुकको स्ट्याटस, फेसबुकमा कसैले प्रेषित गरेको स्ट्याटस पढेको थिएँ, यदि संसारमा स्वर्ग र नर्क छ भनेदेखि मान्छेहरू प्राय नर्क नै जाने छन् अरे के, किन भन्दाखेरि मोबाइलको कारणले गर्दाखेरि सबै मान्छेहरू नर्क नै जाने हुन्छन् अरे, यदि झुट बोल्नेलाई चाहिँ यदि नर्क जाने एउटा काम हो भन्ने ठानियो भने मान्छेहरू मोबाइलमा यति झुट बोल्छन् अरे कि टेक्स्टमा होस् या चाहिँ कल गर्दा होस् मोबाइलमा यदि श्रीमतीले फोन गरेर बुढा कहाँ हो भनेर भन्दाखेरि म अफिसमा छु भनेर भन्ने, तर साथीहरूसँग बसेर यसो रमाइलो गरिरहेका हुन्छन्। त्यस्ता किसिमका स्ट्याटसहरू पढ्न एकदमै रमाइलो हुन्छ र फेसबुककै अर्को प्रसङ्ग मैले यहाँनिर जोडेँ श्रोताहरू, फेसबुकले माफी मागेको 2 महिनाको बालकको उपचारका लागि सहयोग माग्न गरिएको विज्ञापनमा प्रयोग भएको तस्विरमा प्रतिबन्ध लगाएकोमा फेसबुकले माफी मागेको छ। मुटुको रोगबाट पीड़ित बालक हट्सन अजेरा बोन्डको तस्विरलाई फेसबुकले डरलाग्दो र तर्साउने खालको भन्दै प्रतिबन्ध लगाएको थियो। पीड़ित बोन्डका बाबुले उपचारका लागि सहयोग जुटाउन फेसबुकमा $20 खर्च गरी विज्ञापन गरेका थिए। विज्ञापनमा बच्चाको उपचारको क्रममा खिचिएको तस्विर प्रयोग भएको थियो। चिकित्सकीय उपकरण जडान गरिएको फोटो डरलाग्दो भन्दै फेसबुकले विज्ञापनको निर्देशिका अनुरूप नभएको बताएको थियो। तर राम्रो प्रयोजनका लागि भएको थाहा पाउने बित्तिकै फेसबुकका अधिकारीहरूले फोन गरेरै बोन्डका अभिभावकहरूसँग माफी मागेका थिए। कार्डियोमायोथोपी रोगबाट पीड़ित बोन्ड 7 दिनको हुँदा नै मुटुमा जटिल समस्या देखिएको थियो।
अब भने के चुटकीलाई सुनाउँछु यहाँलाई। एउटा मादक पदार्थ सेवन गरेर एउटा मान्छे चाहिँ बाटोमा सुतिरहेको रहेछ र उसको साथीले चाहिँ भन्छ, ओए बस आउँदैछ तेरो माथि चढाइदेला नि उठ भनेछ। अनि उसले चाहिँ के रिप्लाई दिएछ भने त्यो चढाइले चाहिँ, ओए धेरै अल्लाह नगर सुत्न दे, भर्खरै जहाज मेरो माथिबाट गयो त केही भएन, बस जाबो भन्नु भनेछ कि।
बिल्कुलै रमाइलो चुटकिला। र श्रोताहरू जाँदा जाँदै राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र बिनाको संविधान जारी गरे मुलुकमा धार्मिक द्वन्द्व हुने चेतावनी दिनुभएको छ। राप्रपा नेपालले शनिबार काठमाडौँको कलंकी स्थित वैष्णदेवी मन्दिर परिसरमा गरेको सभामा अध्यक्ष थापाले प्रमुख दलहरूले जनमत बुझ्दै नबुझी धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर नेपालको धार्मिक पहिचान मेटाएको आरोप लगाउँदै नयाँ संविधानमा हिन्दू राज्यको ग्यारेन्टी नगरे आफूहरू सड़कमा उत्रिने बताउनुभयो। उहाँले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि अनेक प्रलोभन देखाएर धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै धर्म परिवर्तन गराउने कामलाई आफूहरूले कुनै हालतमा नसहने बताउनुभयो। उहाँले धर्म परिवर्तन र धर्मनिरपेक्षताको विरोधमा आफूहरू सड़कमा उत्रिए त्यसले धार्मिक द्वन्द्व निम्त्याउने भन्दै त्यसको दोष प्रमुख दलहरूले लिनुपर्ने बताउनुभयो। उहाँले धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गरिनुपर्ने भन्दै जनमत संग्रहमा धर्मनिरपेक्षताको पक्षमा बहुमत ल्याएर देखाउन प्रमुख दलहरूलाई चुनौती समेत दिनुभयो। उहाँले राज्य पुनर्संरचना, राज्यको शासकीय स्वरूप, निर्वाचन प्रणाली लगायतका विषयमा कुनै हालतमा सहमति हुन नसक्ने दावी गर्दै विवादित विषय अब सहमतिको सट्टा प्रक्रियाबाट टुङ्ग्याइनुपर्ने बताउनुभयो।
श्रोताहरू बगेको खोला फर्किँदैन, समयले हामीलाई पर्खिँदैन भने जस्तो लगभग 1 घण्टा सकिसकेको छ। फेरि पनि आगामी आइतबार यही समय यानि कि 36-7 आउने बाचाका साथ म कार्यक्रम प्रस्तुत नवीन
र म सञ्जय तपाईँहरूबाट आजका लागि विदा हुन चाहन्छौ र जाँदा जाँदै हामी छोड्दैछौ आलु र तामा संजोग योञ्जन लामाको आवाजमा रहेको यो गीत र श्रोताहरू जाँदा जाँदै तपाईँहरूलाई स्मरण गराइहालौ आगामी आइतबार 21 सेप्टेम्बर एडविन प्रधानले लाइभ पर्फर्म गर्दैछन् एडलेडमा र एडलेड फ्लावर्स लाइभमा, यो नर्थ टेरेसमा रहेको छ। तपाईँहरू आउन चाहनुहुन्छ र आउनुहोस् र एडिन प्रधानसँग उनले गाएका गीतहरूमा झुम्नुहोस्, नाच्नुहोस् र रमाइलो गर्नुहोस्। र आजलाई भने हामी तपाईँहरूबाट विदा हुन चाहन्छौँ। जाँदा जाँदै यो गीत तपाईँहरूका लागि। हवस् त, आगामी आइतबार 6:30 बजे फेरि तपाईँ हाम्रो भेटघाट हुने नै छ। तपाईँसम्मका लागि शुभरात्री।
Tell me.